अतिथि देवो भव।
नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अतिथि देवो भवमा म माया कडेल सुने जितिन्छ विजय एफएम 101.6 हरेक दिन प्रसारण भइरहेको कार्यक्रम अतिथि देवो भवमा आजका अतिथि हुनुहुन्छ कालिका माध्यमिक विद्यालयका शिक्षक अङ्ग्रेजी माध्यम संयोजक अतिरिक्त क्रियाकलापका प्रमुख राजु पुरी उहाँसँगको अन्तरङ्ग कुराकानी आजको अतिथि देवो भवमा। कार्यक्रम अतिथि देवो भवमा तपाईँलाई स्वागत छ सर।
हजुर धन्यवाद माया बहिनी।
तपाईँको बाल्यकालतिरकै कुरा गर्न चाहन्छु म। कहाँ कहिले जन्मिनु भयो?
मेरो जन्मस्थान चाहिँ स्याङ्जा जिल्लाको सेखाम गाविस वार्ड नम्बर 7 पुरी गाउँ भन्ने ठाउँमा मेरो जन्म भएको। हाम्रो पुरीहरूको अलिकति त्यहाँ बाहुल्यता भएको कारणले पुरी गाउँ नै थियो र म पछि 1.5 वर्षकै उमेरमा हामी बसाइँसराईबाट नवलपरासीको बुलिङटार 1 भन्ने ठाउँमा चाहिँ आएर बसाइँसराई भएर मेरो विद्यालय शिक्षा चाहिँ बुलिङटारबाट भएको। खास जन्मस्थान चाहिँ मेरो स्याङ्जा। पछि मात्रै घुम्न गएको हो, त्यति बेला त म 1.5 वर्षमा आएँ। खासै त्यस्तो केही भएन, केही समय पानी खाइयो भनौँ त्यहाँको, त्यहाँभन्दा धेरै मलाई त्यस्तो केही पनि।
यो बुलिङटार आएपछि त्यहाँ कति समय बस्नुभयो?
बुलिङटारमा त मेरो पुरै 12 कक्षासम्मको अध्ययन नै मेरो बुलिङटारको श्री त्रिभुवन उच्च माध्यमिक विद्यालयमा हो, जुन 27 सालमा स्थापना भएको विद्यालय र मेरो स्कुलिङ पुरै 12 चाहिँ बुलिङटारमा नै भएको।
त्यहाँको परिवेश वातावरण कस्तो थियो?
पोखराबाट र नारायणघाटबाट एकदम बिचको ठाउँ हो। हामी बुलिङटारबाट पोखरा जान जति समय लाग्छ, नारायणघाट पनि झन्डै त्यति नै लाग्छ र यताबाट डाँडो काटेर जाँदा पनि बुलिङटार अत्यन्त समथर ठाउँ हो, रमणीय ठाउँ छ। त्यस पछाडि तपाईँको पोखरातिरबाट उताबाट आउँदै गर्दाखेरिमा पनि तनहुँ जिल्ला हुँदै आउँदा नि एउटा कालीगण्डकीले थोरै छुट्याएको र यताबाट डाँडाकाँडा भएको कारणले केही हदसम्म पूर्वाधार विकास तपाईँको यातायात सञ्चारका कुराहरूमा केही पिछडिएको जिल्लाकै एउटा गाउँकै रूपमा हामी बसेको एरियालाई चाहिँ अहिले पनि त्यसरी नै लिइन्छ। कतिपय ठाउँमा त्यहाँ जानलाई गाह्रो नै छ। हामी दलदलेसम्म आउनु पर्दाखेरिमा तपाईँको 5-6 घन्टाको यात्रा गरेर आउनु पर्थ्यो, अहिले त केही गाडीको सुविधाहरू छन्।
पारिवारिक आर्थिक अवस्था चाहिँ कस्तो थियो बाल्यकालमा?
मेरो बुवा 27 सालको चाहिँ त्यतिखेरको म्याट्रिक पास, हजुरबुवा चाहिँ गाउँको जिम्मुवाल, एकदम ठुलो भयङ्कर मान्छेको रूपमा गनिनुहुन्थ्यो र उहाँहरूले यसो देखाइदिएको भरमा आफ्नो चाहिँ खेतबारीहरू आउने अवस्था र अत्यन्तै धेरै सम्पत्ति हजुरबुवाले चाहिँ बुवाहरूको लागि राखिदिनुभयो। जति बेला चाहिँ मेरो बुवाले 27 सालमा म्याट्रिक पास गर्दै गर्दाखेरिको अवस्था, घरमै उहाँलाई जस्तो जागिर भने पनि पाइन्थ्यो, मलाई जागिरै चाहिँदैन भन्ने ढङ्गले बुवाले कुनै पनि पेसा गर्नु भएन। उहाँको चाहिँ मुख्य रूपमा सामान्य किसानकै रूपमा गर्नुभयो र मेरो बुवाले केही समय शिक्षण पेसा पनि गर्नुभयो। त्यतिखेर 100 रुपियाँ स्यालेरी थियो अरे। बुवाले भन्नुहुन्छ 100 रुपियाँले के हुन्छ र, होइन, हाम्रो घरमा चाहिँ सुन चाँदी, अब यत्र पाथीका पाथी सुन, होइन, पाथीका पाथी चाँदी, यस्ता रुपियाँ कति कति, त्यो चाहिँ अब 100 रुपियाँले मलाई के हुन्छ, म यस्तो दुःखै गर्दिनँ, होइन, ठुलाका छोराहरू एउटा चाहिँ कुनै पनि पेसा गर्नु हुँदैन, मैले चाहिँ जहाँ पाएँ त्यहीँ अब इन्डिया अरू विदेशहरू गएर केही गर्दिनँ, यहाँ पनि गर्दिनँ भन्ने ढङ्गले त्यो खालको चाहिँ एउटा साइकोलोजी त्यतिखेर डेभलप भएको जस्तो मैले पाउँछु। पछि त अब पहिला त गरिनँ, अब के गर्नुपर्छ र मैले भन्ने ढङ्गले बुवाले चाहिँ खासै कुनै पनि पेसामा आबद्ध हुनु भएन।
त्यसपछि अहिले गैंडाकोटमा बस्नुहुन्छ, गैंडाकोटमा स्थायी रूपमा बस्दै आउनु भएको छ कि अस्थायी रूपमा?
अहिले गैंडाकोटमा म स्थायी रूपमा नै छु। म 2065 सालमा गैंडाकोटमा आएँ। मैले मास्टर डिग्री पनि 2065 सालमा सकाए पछाडि कर्मथलको रूपमा गैंडाकोटलाई प्राप्त गरेँ र अहिले 69 सालदेखि मैले आफ्नै एउटा निजी आवास निर्माण गरेर म यहाँ स्थायी रूपमा नै बस्दै आएको छु। अझै तपाईँलाई मेरो यो शिक्षण पेसाको कुरा गर्दा त म ब्याचलर फर्स्ट इयर पढ्दै गर्दा जुन आर्थिक अभाव यताउताको कारणले गर्दा पनि म एउटा विद्यालयमा 15 दिन भलुन्टियर गरेर धेरैजनासँग कम्पिटिसन गरेर नाम निकाल्दा नि 15 दिन भलुन्टियरमा 1500 रुपियाँबाट मैले टिचिङ सुरु गरेको थिएँ।
कस्तो लागेको थियो त्यो भोलिन्टियर रूपमा भए पनि जब गर्न पाएँ भन्दा?
अनि पहिलोपटक अब तपाईँको शिक्षण, म आफैमा एकदम अब एजुकेसन एउटा टिचिङ सब्जेक्ट नै पढेको हो। बुलिङटारबाट कस्तो थियो भने एउटा राम्रै विद्यार्थीको रूपमा गरिन्थेँ र पनि म एउटा कान्छो छोरो, अनि त्यसपछि एउटा छोरो, कहाँ बजारतिर पठाउने हो, अलिकति बुवामा त्यो खालको साइकोलोजी भएको कारणले पनि मैले 11-12 चाहिँ वहीँ पढ्नको लागि मेरो सबै साथीहरू कोही पनि झर्नु भएन तलतिर त्यति बेला, अरू सब्जेक्ट नै थिएन त्यहाँ, त्यो विकल्पको रूपमा एजुकेसन मात्रै थियो, अन्य फ्याकल्टी पनि थिएन, त्यसैले गर्दाखेरि म एजुकेसनबाट मेजर इङ्ग्लिस लिएर पढ्ने भन्ने त्यति बेला निर्णय गरियो। अब 11-12 पढ्दै गर्दाखेरिमा हाम्रो एउटा साथीहरूको लट के थियो भने इन्डिया आर्मीमा भर्ती हुने ल भनेर सबैभन्दा बढी प्राक्टिस गरेको भनेको चाहिँ तपाईँको रनिङ इन्डिया आर्मीको लागि चाहिँ धेरै एक्सर्साइजहरू गरियो, केही समय दगुर्न गइयो के गर्यो, तर यता अन्तिममा चाहिँ शिक्षणतिर नै लाग्यो। पढ्ने इन्भाइरोमेन्ट त्यति धेरै त्यो गाउँघरतिर नहुँदा नहुँदै पनि एउटा के भन्ने तपाईँको हिलोमा कमलको फुल भने जस्तै नै एउटा उदाहरणको रूपमा लिन सकिन्छ। हाम्रो एरिया हाम्रो गाउँ भनेको त्यति धेरै शैक्षिक रूपमा चाहिँ चेतनामूलक गाउँ पनि थिएन, तथापि अब हामी यो खालको अवसर पाइयो। तपाईँको एउटा बुलिङ टारको कुनै एउटा कुनामा जन्म लिएर पनि मेरो बुवाको कुनै पेसा नहुँदा नहुँदै पनि ब्याचलरको लागि एउटा चाहिँ भरतपुर पनि हाम्रो लागि ठुलो एउटा मेडिकल सिटी र तपाईँको चाहिँ कलेजको लागि भन्ने एउटा सपना जस्तै थियो त्यो गाउँको मान्छेलाई, र अझै त्यो मात्रै नभएर तपाईँको काठमाडौँ किर्तिपुर टियुसम्म भए पनि गएर पढ्नुपर्छ बाबु तैँले भनेर 2 रुपनी जग्गा बेचेर बुवाले चाहिँ काठमाडौँ पठाउनु भयो। त्योभन्दा अगाडि मैले दुम्कीबास गएर ब्याचलर डिग्री सके पछाडि दुम्कीबास गएर मैले शान्तिदीप एकाडेमीमा मैले आफूले टिचिङ गरेर आफ्नो लागि केही गर्दै थिएँ, पढ्नुपर्छ भन्ने कुरा चाहिँ मेरो बुवा मम्मीमा चाहिँ थियो।
त्यो शिक्षणै गर्छु भन्ने रुचि बच्चैदेखि थियो कि पछि बाध्यताले भन्नुभयो नि तपाईँले आर्थिक रूपमा अलिकति कमजोर भएर त्यो बाध्यताले शिक्षण गर्नुपर्ने बनायो?
होइन होइन, त्योभन्दा पनि सबभन्दा तपाईँको एजुकेसन पढेको मान्छे होइन, अब त्यतिखेर 11-12 यो गर्छु भन्ने भन्दा पनि एजुकेसन नै पढ्नु पऱ्यो। अब एजुकेसन पढ्ने मान्छे भनेको स्पेसियालिस्ट एउटा विज्ञको रूपमा चाहिँ शिक्षणलाई नै मानिन्छ। हामी एउटा साइकोलोजी पढाए हुन्छ बच्चाको चाहिँ विकासात्मक अवस्थादेखि लिएर कसरी शिक्षण गर्ने विज्ञान, अब शिक्षण भनेको एउटा आर्ट हो कि साइन्स हो होइन, विज्ञान कि कला भन्नेदेखि लिएर हामी धेरै कुराहरूमा एउटा विज्ञको रूपमा चाहिँ शिक्षण हुन पाउँदाखेरि म त्यति धेरै दुःखी चाहिँ छैन, यो पेसा मेरो लागि चाहिँ राम्रो नै लाग्छ।
अहिलेसम्म शिक्षण गराउँदाको अनुभव चाहिँ कस्तो पाउनु भएको छ?
यति आनन्द लाग्छ कि म यो बोल्नको लागि साह्रै रुचाउने मान्छे, कसैलाई ज्ञान बाँड्नु भनेको त यो आफैमा पवित्र कार्य पनि हो, तथापि तपाईँको शिक्षण भन्ने बित्तिकै कसैलाई सिकाउनु पाउनु र एउटा चाहिँ हरेक बालबालिकाहरूसँग एउटा चाहिँ अन्तरङ्ग रूपबाट चाहिँ उनीहरूसँग घुलमिल भएर सिकाउनु पाउँदा, उनीहरूलाई चाहिँ एउटा ज्ञान बाँड्न पाउँदाखेरिमा अत्यन्त त्यस्तो धेरै निराशा भन्दा पनि मलाई चाहिँ खुसी नै लाग्छ यसमा।
कति जति वर्ष भयो तपाईँले शिक्षण गर्न लाग्नु भएको?
म प्राइभेट रूपमा चाहिँ एउटा बोर्डिङ हरूमा धेरै पढाएँ मैले।
जुन तपाईँले 58 सालदेखि सुरु गर्नुभयो शिक्षण, अहिले लगभग 17-18 वर्ष भइसकेको छ, सुरुवात गर्दा र अहिले चाहिँ त्यो शिक्षण प्रक्रियामै कस्तो भिन्नता पाउनुहुन्छ?
धेरै फरक छ, धेरै फरक छ। तपाईँको 62-63 आन्दोलन पश्चात आएको यो परिवर्तन र अलिकति तपाईँको यो प्रजातान्त्रिक लोकतान्त्रिक जुन शब्द ओलीहरू हाम्रा छन् धेरै होइन, त्यतिखेरको बच्चा र अहिलेको बच्चामा धेरै फरक छ। त्यति बेला को साइकोलोजिकल एउटा बच्चाको र अहिलेको साइकोलोजिकल हेर्दाखेरिमा अभिभावकमा पनि हामी धेरै कुराहरू फरक पाउँछौँ। त्यसले गर्दाखेरिमा को चाइल्ड फ्रेन्डली एजुकेसनको रूपमा छ, कति बेला टिचर डोमिनेट, टिचर जे बोल्थ्यो त्यो कुरा सर्वेसर्वा हुन्थ्यो केही अगाडि, तर अहिले चाहिँ बच्चामा हामी कसरी जाने होइन, बच्चाको कुराहरूमा चाहिँ धेरै ख्याल गर्नुपर्ने र अहिलेको चाहिँ पढाउने पनि होइन, सिकाउने पनि होइन, घोकाउने पनि होइन भन्ने खालको जुन एउटा मान्यता आइसकेको छ अहिले, अहिले सोचाउने, इन्स्पायर गर्ने उसलाई, उसलाई जसरी हुन्छ उत्प्रेरणा जगाउने र सिक्नको लागि लालायित गराउने खालको शिक्षा नीति अहिलेको होइन राज्यले पनि त्यो छ, र अहिलेमा अलिकति चाहिँ अभिभावक पनि चेतना आयो होइन, धेरै अभिभावकहरूले चाहिँ आफ्नो बच्चालाई चाहिँ चाइल्ड फ्रेन्डली एउटा बालमैत्री शिक्षाको रूपमा उनीहरूलाई मायालु वातावरणमा सिकाउनुपर्छ भन्ने खालको धेरै चेन्जिङहरू चाहिँ म आफैले फेस गरिरहेको छु अथवा त्यसलाई चाहिँ हामी भोगिरहेका छौँ।
तपाईँले यहाँसम्म आउँदा पक्कै पनि सङ्घर्ष गर्नुभएको छ, जीवनलाई चाहिँ कसरी लिनुहुन्छ?
अब जीवन त साँच्चै आफैमा पनि एउटा के भन्छ, एउटा सोचिन्छ होइन, एउटा देखिन्छ, अर्को बाध्य भएर भोगिन्छ भनिन्छ होइन, नसोचे जस्तो हुन्छ, नदेखे जस्तो हुन्छ, जे भोगिन्छ जे घटना घट्छ त्यो नै जीवन हो, कता कता सोचाइ त जसको पनि होइन माथि नै हुन्छ, तथापि कतिपय कुराहरूमा मेरो धेरै नै गुनासो त केही पनि छैन, तर जीवनमा सङ्घर्ष नै भएन भन्ने कुराहरू पनि होइनन्, केही हदसम्म जुन खालको एउटा सङ्घर्ष गर्दै आइयो, केही कुराहरूमा उतार चढावहरू आए, मैले अब पढ्ने क्रममा कति दिन होइन तेल किन्नलाई पैसा हुन्थेन क्यास कहिलेकाहीँ, होइन अब यसो दही मात्रै किनेर यसो दही उधार ल्याएर भए पनि खाना खाउँ भन्ने ढङ्गले पनि धेरै साँझहरू बिताएका अवस्थाहरू चाहिँ हुन्। केही पऱ्यो भने त्यही आर्थिक रूपमा पऱ्यो, नत्र अन्यथा त्यस्तो धेरै जीवनमा त्यस्तो ऊ हुन्थेन। हामी एउटा अध्ययनशील विद्यार्थीको रूपमा नै चिनिन्थ्यौँ जताततै। कतिपय कुराहरू घोक्दै जाँदा आएन भने पनि चाँडै एकदम आत्तिएर धेरै अतालिएर पढिन्थ्यो। त्यसैले गर्दा अहिले त्यो जुन पढ्नको लागि चाहिँ मेहनत गरियो होइन, हरेक मान्छेले चाहिँ एउटा सफलता मात्रै देख्छन् होइन, हरेक सफलताको कहानीभित्र जहाँ सुकै पनि असफलताको खानी हुन्छ होइन, असफलताको खानीलाई कसैले पनि औँल्याइँदैन र कसरी सफल भयो भन्ने ढङ्गले क्षणिक रूपमा चाहिँ सफलता हासिल गर्न सकिँदैन। यो अलिकति लामो समय नै चल्छ पक्कै पनि। हाम्रो एउटा कुनै फुमन्तर सुमन्तर हुँदैमा कोही पनि मान्छे चाहिँ एक्कासी सफल हुँदैन, के किनभने सफलताको लागि निरन्तर कहीँ न कहीँ कतै न कतै लागि पर्नै पर्छ। डेडिकेटेड, डिभोटेड, डिसिप्लिन, जुन चाहिँ एउटा यो 3D को रूपमा हामी लिन्छौँ, अनुशासित भएर निरन्तर रूपमा हामी लागि पऱ्यौँ भने पक्कै पनि जीवनको एउटा सफलता हासिल गर्न सकिन्छ। तपाईँलाई नढाँटिकन भन्दाखेरिमा मेरो ठुलो दाजी हुनुहुन्थ्यो 2055 साल पुसको 15 गते उहाँको चाहिँ एउटा डेथ भयो, अनटाइमली डेथ थियो। त्यति बेला म कक्षा 8 पढ्थेँ र मेरो त्यो पारिवारिक बिछोडपन नै मेरो जीवनको सबैभन्दा दुःखद क्षण थियो र त्यति बेला दाजुले एकदमै जागिर गरेर परिवारलाई धेरै अगाडि बढाइसक्नु भएको अवस्थामा हामी पूर्ण रूपमा जिरोमा झरेको महसुस गरेका थियौँ त्यति बेला।
तपाईँको समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद सर।
होइन, अब माया बहिनी, जुन म आज यहाँ र मायाले जुन दिएको यो माया छ, यो सद्भाव छ, मैले यो पनि भन्नुपर्छ कि आज यो रेडियोमा बोल्नुपर्छ, रेडियोमा चाहिँ एकदम कार्यक्रममा सबैभन्दा बढी जिन्दगीमा के गराएछस् भने म रेडियो सुन्थेँ। हाम्रो पालाको यो क्षेत्रीय प्रसारण पोखराबाट चाहिँ सबभन्दा बढी म नियमित श्रोताको रूपमा नै त्यहाँ चिठी पठाउने, यो गर्ने होइन, कार्यक्रम तपाईँको यो सुन्ने र त्यहाँ चाहिँ धेरै कुराहरूमा चाहिँ म सहभागी हुन्थेँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा। हामी यो 3 चरण भन्ने खालका धेरै कार्यक्रमहरूमा चाहिँ आफै लेख्ने पठाउने यस्ता विभिन्न कार्यक्रममा सहभागी हुँदै गर्दाखेरि ओहो म प्रस्तुता बन्छु भन्ने मेरो जीवनको ठुलो चाहना थियो। मैले यो रेडियो सम्बन्धी तालिमहरू पनि लिएँ काठमाडौँमा, डिग्री पढ्न जाँदाखेरिमा पनि है, त्यसले गर्दाखेरिमा र पनि म कहिले पनि यो रेडियोमा चाहिँ इन्टरभ्यू दिनको लागि अथवा रेडियोभित्र म कार्यक्रमभित्र म जोडिएको थिइनँ र यो रेडियोको जुन एउटा माया बहिनीले, म एकदम खुसी छु, आभारी छु, जुन त्यसमाथि पनि नितान्त म कुनै सेलिब्रिटी, म कुनै प्रसिद्ध मान्छे नहुँदा नहुँदै पनि जुन एउटा अन्तरङ्गको रूपमा चाहिँ मलाई लिएर, मेरो पारिवारिकदेखि लिएर मेरो जीवनका कुराहरू मैले आज भन्न पाएँ, यो अत्यन्त म गौरव मान्दै माया बहिनीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
तपाईँलाई पनि धेरै धेरै धन्यवाद सर।
धन्यवाद।
आजका अतिथि हुनुहुन्थ्यो कालिका माध्यमिक विद्यालय गैंडाकोटका अङ्ग्रेजी माध्यम संयोजक, अतिरिक्त क्रियाकलाप प्रमुख राजु पुरी। अर्को अङ्कमा अर्का अतिथिका साथमा उपस्थित हुनेछौँ। प्रविधिका साथी गगन गिरीलाई धन्यवाद। माया कोणेल बिदा हुन्छु। हवस् त, नमस्कार।